यो रेडियो नेपाल हो। मध्याह बाह्र बजेको समाचारमा यहाँलाई स्वागत छ, म विनिता चौधरी। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ। प्रतिनिधि सभामा रहेका दुई वा दुई भन्दा बढ़ी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहिबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ। तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो 2:30 बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आजै पहिलो चरणको मन्त्री परिषद विस्तार हुने पनि जनाइएको छ। राष्ट्रपतिबाट नेपालको संविधानको धारा 76 उपधारा 2 बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहिबार साँझ 9 बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख 27 गते 3 दिनको समय सीमा तोकेर आह्वान गर्नुभएको थियो। उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा, माओवादी, केन्द्र लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिस गरे पनि ती दल असफल भएका थिए। उक्त अवधि सकिएपछि संविधानको धारा 76:3 बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। इस्लाम धर्मावलम्बीहरू आज आफ्नो महान चाड ईद उल फित्र मनाउँदैछन्। रमजानको एक महिनाको उपवासपछि यो पर्व मनाइन्छ। रमजान समाप्त भएको उपलक्ष्यमा ईद उल फित्र मनाउने गरिन्छ। आज सबै मुसलमानहरू मस्जिद, ईदगाह र खुल्ला मैदानमा भेला भई सामूहिक रूपमा प्रार्थना गर्दछन्। तर यो वर्ष कोरोना संक्रमणका कारण ती स्थानमा धार्मिक गुरूहरूले औपचारिक या सांकेतिक रूपमा प्रार्थना गर्दछन् भने अन्यले आफ्नै घरमा प्रार्थना गर्नेछन्। यस पर्वमा हुने खानेहरू गरीब असहायलाई दान दिई खुशियालीमा शरीक हुन मद्दत गर्दछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईद उल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले रमदानको रोजा पूरा गरी ईद उल फित्र मनाइरहनुभएका इस्लामिक समुदायका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो। सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता युक्त सुन्दर देश भएको भन्दै यस्ता विशेषताहरू यहाँ मौलिक पूँजीको रूपमा रहेको बताउनुभयो। सन्देशमा प्रधानमन्त्री ओलीले एकता र सहिष्णुताको यस पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ। मुलुक विश्वव्यापी संकटका रूपमा कोविड 19 भाइरसको महामारी सामना गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आह्वान गर्नुभएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबूत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनु भएको छ। मुस्लिम समुदायको सांस्कृतिक पर्व ईद उल फित्र 2078 को उपलक्ष्यमा उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र ईदको अवसरमा गण्डकी प्रदेश सरकारले सूचना जारी गरी आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र ईदको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र शरबत दान एवं सेवन गरी मनाइँदैछ। यस दिन गरेको दान, स्नान, ध्यान, जप लगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणहरूमा वर्णन गरिएको छ। जौंको सातु र शरबत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो। बागलुङको बडीगाड गाउँपालिका चारमा एकै घरका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडीगाड चारको जलजलामा दुई हप्ता अघि विवाह भोज खाएकाहरू नै संक्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाह भोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका 87 वर्षीय बाबु, 51 वर्षीय र 40 वर्षीय दुई छोरा रहेका छन्। उनीहरू मध्ये 87 वर्षीय बाबु र 40 वर्षीय छोराको धौलागिरी अस्पताल बागलुङ र 51 वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोविड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो। यसैगरी बाँकेमा कोरोनाबाट पछिल्लो थप 8 जनाको मृत्यु भएको छ। होम आइसोलेसनमा बसेकी खजुरा एक बाँकेकी 64 वर्षीय महिला, भेडी अस्पताल नेपालगंजमा उपचाररत कुमाख एक सल्यानकी 67 वर्षीय महिला, मधुबन 6 बर्दियाका 58 वर्षीय पुरूष, बैजनाथ 6 बाँकेकी 35 वर्षीय महिला, खजुरा 3 बाँकेकी 75 वर्षीय महिला र नेपालगंज 5 बाँकेकी 61 वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। यस्तै नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्की चुहा 9 कैलालीका 40 वर्षीय पुरूषको मृत्यु भएको बताइएको छ। गैरावासीय नेपाली युकेले नेपालमा बढ़दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न त्यहाँका नेपालीहरूलाई एकजुट गराउने कामको थालनी गरेको छ। एनआरएनए युके की अध्यक्ष श्रीमती पुन गुरूङको सक्रियतामा बुधबार लण्डन स्थित नेपाली दूतावास, एनआरएनए युके को संरक्षक परिषद र बेलायतका विभिन्न स्थानीय तहमा निर्वाचित नेपाली मूलका मेयर, उपमेयर, काउन्सिलर सहितको प्रतिनिधि बीच गम्भीर छलफलपछि यस्तो थालनी गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टिनी विद्रोही विरूद्धको आक्रमणलाई तीव्र पारेको छ। गाजामा रहेको एकजना बीबीसी सम्वाददाताका अनुसार गाजाको उत्तर र पूर्वमा फौजी डुंगा, लडाकु विमान र हेलिकप्टरको प्रयोग गरी गोलाबारी गरिएको छ। त्यहाँ ज्यान गुमाउने मानिसहरूको संख्या 100 नाघेको छ। त्यस्तै इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले एक वक्तव्य मार्फत प्यालेस्टिनी विद्रोही विरूद्धको सैन्य कार्यवाही आवश्यक परेसम्म जारी रहने बताउनु भएको छ। र अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप लगाएका अमेरिकीहरू अब बिना मास्क रहन सक्ने बताउनु भएको छ। राष्ट्रपति बाइडेनले यो अमेरिकीहरूका लागि राम्रो दिन भएको भन्दै आफ्नो कार्यकालमा रिपब्लिकन पार्टीका सांसदहरूमाझ मास्क खोल्नु भएको थियो, तर भीड़भाड़ हुने स्थानहरूमा अनिवार्य मास्कको व्यवस्था भने कायमै राखिएको राष्ट्रपति बाइडेनले उल्लेख गर्नुभएको छ। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो मध्याह बाह्र बजेको समाचार। सकियो, अर्को समाचार प्रसारण दिउँसो 1 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।